بتحقیق ہم نے ہر امت میں ایک رسول بھیجا ہے. کوئی امت ایسی نہیں ہے جس تک نبی یا رسول نہ پہنچا. اللہ کا ہادی ہر انسان تک پہنچا. وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا أَنِ اعْبُدُوا اللَّهَ وَاجْتَنِبُوا الطَّاغُوتَ. اور اس نبی یا رسول کی ذمہ داری خدا کی طرف سے کیا ہے کہ وہ لوگوں کو اللہ کی عبودیت کی طرف دعوت دے اور انہیں طاغوت سے بچنے کے لیے کہے, بچنے کی دعوت دے. ایک چیز سے تمسک کی ضرورت ہے, دوسری چیز سے دوری اختیار کرنا کی ضرورت ہے. جو تبلا و تبرا ہے وہ کیا ہے؟ یہ ہے نا, تبلا یعنی اللہ, اس کے رسول اور اہل بیت اور اللہ کے دوستوں سے تمسک اختیار کرنا, اظہار ولایت کرنا. اور تبرا کیا ہے؟ اللہ کے دشمن, اللہ کے رسول کے دشمن, اہل بیت کے دشمن, اہل بیت کے ماننے والوں کے دشمن سے اظہار براءت کرنا, اظہار نفرت کرنا, اسی کا نام ہے تبرا. تو تولا اور تبرا یہ دین کا حصہ ہے. اسی طرح سے انبیاء آئے ہیں, دونوں دعوتیں لے کر آئے ہیں. ایک دعوت میں کہا کہ دیکھو اللہ کی عبودیت اختیار کرو, اور دوسری دعوت میں کہا دیکھو شیطانوں سے پرہیز کرنا, طاغوتی طاقتوں سے پرہیز کرنا, طاغوتی نظام سے پرہیز کرنا. یہ دونوں دعوتیں انبیاء لے کر آئے ہیں. ذرا ذرا آیت کا اگلا ترجمہ کیا ہے؟ فَمِنْهُمْ مَنْ هَدَى اللَّهُ. بس ان میں سے کچھ لوگ ہیں جنہیں اللہ نے ہدایت دی ہے, انہیں اللہ نے یہ توفیق دی ہے کہ وہ انبیاء کی دعوت کو قبول کرتے ہیں. وَمِنْهُمْ مَنْ حَقَّتْ عَلَيْهِ الضَّلَالَةُ. اور انہی میں سے کچھ لوگ ہیں کہ جن کے وجود میں ضلالت اور گمراہی بیوس ہو گئی ہے, اپنے لیے ضلالت اور گمراہی کو قبول کر لیا ہے انہوں نے. پسیو فی الارض. اور تیسرا خطاب ہے عام انسانوں سے. عام انسانوں کو دعوت فکر ہے. کیا دعوت ہے؟ فسیو فی الارض. بس اے انسان, اے وہ لوگ کہ تم کمال چاہتے ہو, تمہیں کمال نہیں ملے گا جب تک کہ تم ان لوگوں کا مشاہدہ نہیں کرو گے کہ جن لوگوں نے انبیاء کی نہضت کو اور انبیاء کی دعوت کو ٹھکرایا ہے. کوئی معاشرہ اس وقت تک فلاح نہیں پا سکتا جب تک کہ اقوام کا مشاہدہ نہ کرے, ان معاشروں کا مشاہدہ نہ کرے. اس لیے قرآن مجید میں جگہ جگہ قصے بیان ہوئے مختلف معاشروں کے, مختلف انبیاء اور انبیاء کی امتوں کے قصے اس وجہ سے ہیں تاکہ میں اور آپ عبرت حاصل کریں, تاکہ ہم دیکھیں انبیاء کے ماننے والوں کا انجام کیا ہوا, انبیاء کو جھٹلانے والوں کا انجام کیا ہوا. فسیحوا فی الارض فانظروا کیف کان عاقبۃ المکذبین. بس گھومو پھرو زمین میں اور دیکھو کہ ان سے لوگوں نے جنہوں نے جھٹلایا انبیاء کی رسالت کو, ان کا حال کیا. بدرود بھیجو محمد والے کو. اپنے موضوع کی طرف آتے ہیں. ایک حدیث مان حسب معمول آج حسن کرم جو حدیث مانے والا ہوں آپ کو, کل تک جو ہمارے جوانوں سے متعلق تھے, آج کی حدیث متعلق ہے والدین سے. پیغمبر رحمت ہے نا, وہ سب کے لیے رحمت بن کے آئے. سب کا پیغمبر ہے, جوانوں کا بھی پیغمبر ہے, بچوں کا بھی پیغمبر ہے, عورتوں کا بھی پیغمبر ہے, والدین اور بوڑھوں کا بھی پیغمبر ہے. سب کے لیے دعوت فکر لے کر آئے, سب کے لیے نصیحت لے کر آئے, سب کے لیے ہدایت لے کر آئے. لہذا والدین طرح کون سے سنی روایت ہے کہ روبی عن النبی, نبی مکرم صلی اللہ علیہ وسلم سے روایت ہے, انہ نظر الى بعض الاطفال, मैं हमारे घरों में देखा कुछ बच्चों को खेल रहे थे। बच्चों को देखने के बाद एक अजीब जुमला था, पापा था, वैलुन ले औलाद आखिर ज़माने में आबाई, वाय हो वैल हो किनके ऊपर, उन लोगों पर वाय हो कि जिनके ये बच्चे हैं, उन वालिदैन पर वाय हो कि जिनके ये बच्चे आखिर ज़माने के बच्चे हैं। हो अजीब बात है, बच्चे मुसलमानों के रसूल कह रहे हैं कि इनके वालिदैन पर वाय हो। फकीला या रसूलल्लाह मिन आबाईहिम मुशरिकीन, कि या रसूलल्लाह क्या इनके वालिदैन मुशरिक हैं जो आप इनके ऊपर वाय कह रहे हैं, आप मलामत कर रहे हैं उनको। रसूल ने क्या इरशाद फरमाया, फकाल अल्लाह मिन आबाईहिम मुमिनीन, नहीं इनके वालिदैन मुशरिक नहीं है बल्कि मोमिनीन में से। अल्लाह अकबर, इनके वालिदैन मोमिनीन में से, काफिर नहीं है, मुशरिक नहीं है, नॉन मुस्लिम नहीं है, मुसलमान है, मोमिनीन में से है, फिर भी इनके ऊपर मलामत है, फिर भी इन पर वाय है। और किसकी खतनी है मरतबत क्यों भाई, किस वजह से वाय है? फरमाया कि ला युअल्लिमूना हुम शैइअ मिन अल-फ़राइज़, इस वजह से इनके ऊपर मलामत है चूंकि ये मुसलमान, इनके बच्चे मुसलमान लेकिन अपने बच्चों को फराइज नहीं सिखाते, वाजिबात नहीं बतलाते, मुहर्रमात नहीं बतलाते, बच्चों को छोड़ दिया उनके हाल पर, पैदा करके छोड़ दिया, बच्चों को हलाल वाला नहीं बताते, फर्ज नहीं बताते। और अगर बिल्कुल आज के जो हाल है ना, बिल्कुल उसकी अक्कासी करती है, कहा कि और अगर बच्चे दीन की तरफ राग़िब होना चाहे, फराइज़ और सुन्नतों को सीखना चाहे, दीनी तालीम हासिल करना चाहे, यही माँ बाप रुकावट बन जाते हैं। अल्लाह अकबर, यही माँ बाप रुकावट बन जाते हैं। वह रज़ुअनहुम बिअर्ज़िन यसीरिन मिन दुनिया, और ये माँ बाप अपने बच्चों के लिए इस नाचीज और बेअर्ज़िश दुनिया के लिए राजी हो गए, आखिरत को फरामोश कर दिया, सिर्फ दुनिया के लिए राजी है कि बच्चे दुनियादारी में लगे रहे। और आगे क्या इरशाद फरमाया, देखिए अजीब जुमले हैं, अजीब, फअना मिनहुम बरी, बस मैं उन लोगों से बरी हूं, इजहारे बरात करता हूं। अल्लाह अकबर, ये वही तवल्ला तबर्रा वाला तबर्रा है कि मैं ऊपर तबर्रा करता हूं, तबर्रा करता हूं, मैं इजहारे बरात करता हूं उन लोगों से। वाहुम मिन्नी बुरा, जिस तरह से उन्होंने मुझसे इजहार बरात की। अल्लाह अकबर, जो माँ बाप अपने बच्चों को फराइज और वाजिबात नहीं सिखाते, और अगर बच्चे सीखना चाहें उनके राह में रोड़े अटकाते हैं, ऐसे वाले हैं के ऊपर पैगंबर क्या कह रहे हैं, तबर्रा है मेरा, इजहारे बरात है उनसे, मेरा उनसे कोई ताल्लुक नहीं, जिस तरह से उन्होंने मुझसे इजहारे बरात किया। पैगंबर कहे कि अपने बच्चों को फराइज सिखाओ, नमाज सिखाओ, रोजा सिखाओ, वाजिबात की तालीम दो। हो हम क्या कहें, हम नहीं सिखाते, ये क्या कहा आपने, आपने रसूल की बात को ठुकरा दिया, आपने रसूल से इजहारे बरात किया। इस इजहार बरात का नतीजा यह है कि पैगंबर तुमसे इजहार बरात करेंगे। अल्लाह अकबर, इसके नमूने मौजूद है हमारे माशरे के अंदर। एक जवान जिसको सारी जिंदगी वालिदैन ने कभी न नमाज के लिए कहा, न रोजे के लिए कहा, न कोई और तरबियत की उसकी, अगर कहीं किसी दीनी तंजीम के अंदर कभी मस्जिद से वाबस्ता हो गया, अल्लाह ने हिदायत दी उसको, नहीं बन गया, दाढ़ी नहीं रखी हुई थी दाढ़ी रखी, और सबसे पहले तो यही माँ बाप रुकावट बने, बूढ़ा हो गया, क्या हो गया, چہرے پہ داڑھی رکھ لی, یہ تو بوڑھے رکھتے اتنی ملامت کریں گے خاندان والے کہ بیچارا بچہ شرمندہ ہو جائے. تو ایسا نہیں رہا, یہ کیا ہے رکاوٹ ڈالا. یہ بچہ دینی تعلیم حاصل کرنا چاہتا, اچھے خاندان کا پڑھا لکھا بچہ, اگر اس کے دل میں خدا نہ خواستہ یہ آ جائے کہ میں حوض علمیہ گھوم چلا جاؤں پڑھنے کے لیے حوض چلا جاؤں, تو کہیں گے بھائی تمہیں کوئی اور کام نہیں, تمہیں کوئی نوکری نہیں مل رہی, تمہارا بزنس نہیں چلا, کیا کند ذہن ہو؟ یہ ساری باتیں بیچارے کو سننی پڑیں گی. وہ کہاں جانا چاہ رہا ہے؟ آل محمد کے علوم سے فیض یاب ہونے کے لیے جا رہا, لیکن ماں باپ اس کو ملامت کر رہی ہے. بیٹا کیا کر لو ایم بی بی ایس کر لو, بیٹا کیا کر لو ایم ایس سی کر لو, بیٹا کیا کر لو ڈاکٹر انجینئر پائلٹ. ہمارے یہاں تو صرف تین ہی عہدے ملتے ہیں ماں باپ کی طرف سے, کیا؟ ڈاکٹر انجینئر پائلٹ. اس کے علاوہ دنیا میں کوئی بھی پیشہ اس قابل نہیں ہے کہ اپنایا جائے. یہ ڈاکٹر بنے گا, یہ پائلٹ بنے گا, یہ انجینئر بنے گا, اور تینوں کے تینوں غلام ہیں, تینوں کے تینوں غلام ہیں. جو بیچارے آرٹس پڑھتے ہیں وہ ہم پر حکومت کرتے ہیں, جو ڈاکٹری کرتے ہیں, جو انجینئرنگ کرتے ہیں وہ ان کی غلامی کرتے ہیں جو آرٹس پڑھتے ہیں. حالانکہ ہمارے یہاں مشہور یہ ہے کہ جو آرٹس پڑھتا ہے وہ نااہل انسان ہوتا ہے. دنیا بھر میں آرٹس کو اہمیت دی جاتی ہے. ہمارے ملک کے اندر سیاست کے تحت, سازش کے تحت آرٹس کو اتنا بدنام کیا گیا کہ آرٹس پڑھنے والے شرمندہ ہو جاتے. بیچارے بڑی مشکل سے آپ کیا کر رہے ہو, سر جھکا کے کہہ رہے تھے آرٹس, اور جو سائنس پڑھ رہا ہوں تو جی سائنس, دیکھا نا آپ نے, میڈیکل پڑھ رہا ہوں, انجینئرنگ کر رہا ہوں, بڑے فخر سے کہتا ہے. حالانکہ یہ نوکری کرے گا, اور اگر وہ صحیح معنوں میں آرٹس پڑھ لے, بشرطے کہ ہمارا معاشرہ اجازت دے, ہمارے سیاست مدار اور سیاست دان اجازت دے. مسئلہ یہ کہ غریب آدمی کبھی اوپر ہی نہیں پہنچ پاتا, لیکن اب سیاست دان بھی جدید پشتی ہوتے. بہرحال پیغمبر ہمیں متوجہ کر رہے ہیں, دیکھو اپنے بچوں کو فرائض سکھاؤ. یہ فرائض سنتیں واجبات مستحبات کی دین باتیں دین معلومات یہ تمہارے بچے کے کام آنے والے ہیں, یہی تمہارے کام آنے والے ہیں, یاد رکھو اس بات کو. سائنس پڑھے, ٹیکنالوجی میں آگے بڑھے, پیسہ کمائے, جاب کرے, کوئی ممانعت نہیں, ساتھ ساتھ دین بھی سیکھتا رہے تاکہ ہو نمازی, بے نمازی تاجر ہو, بزنس مین ہو نمازی, پرہیزگار. کتنی اچھی بات ہے, دنیا بھی ہے آخرت بھی. تم دنیا پکڑ لو آخرت چھوڑ دو, یہ تمہارا خسارا ہے, بچوں کا بھی خسارا اور تمہارا بھی خسارا. اور جب بچے بالغ ہو کر غلط کام کریں گے, گناہوں میں ملوث ہوں گے, نمازیں نہیں پڑھیں گے, تمہاری اکٹھی کی ہوئی دولت جس سے تم نے کوئی استفادہ نہیں کیا, اسی دولت کو جب عیاشی میں خرچ کریں گے, تم جو قبر میں لیٹے ہو گئے, خرچ وہ کر رہا ہوگا, عذاب تم پر نازل ہو رہا ہوگا. تو باتیں کس کا نقصان کر رہے ہیں؟ اپنا نقصان کر رہے ہیں. دودھ محمد والے مولانا آگے بڑھتے ہوئے آج پھر ایک شہادت کی خبر ملی کہ بچے کو ہمارے طالبان پوسٹر یا بینر لگاتے ہوئے شہید کیا گیا ہے. آپ دیکھ لیں اتنے سیکیورٹی کے باوجود اور اتنے دعووں کے باوجود آج پھر ایک شہادت ہو گئی, اور الحمدللہ خوشی کی بات یہ کہ ہمارے چیف جسٹس صاحب کو آج پتا چل گیا کہ شیعوں کی بھی ٹارگٹ کلنگ ہو گئی. الحمدللہ یہ خوشی کی بات ہے کہ ملک کا چیف جسٹس, اس کو آج ہی پتا چلا کہ شیعوں کی ٹارگٹ کلنگ بھی ہو رہی. وہ سمجھ رہے تھے کوئی جانور مر رہے ہوں گے, کوئی اور مر رہا ہوگا, ان کو آج پتا چلا, بیان دیا ہم کہ شیعوں کی ٹارگٹ کلنگ ہو رہی. چل دیر آئے دوست آئے کوئی بات نہیں, اب تو کچھ اقدام کرو, अब तो जस्टिस से काम में बाहर आ रहा नजर नहीं आ रही। और अगली बात करके फिर मैं अपने मतलब की तरफ आता हूं, और वही है कि देखिए आजादी ग्रामीण हमारे यहाँ मुंतजमीन है उनकी तरफ से ये आप भरोसे दरख्वास्त है, हमें सिक्योरिटी टिप्स को समझना चाहिए, शऊर होना चाहिए, हमें ट्रेनिंग लेनी चाहिए कि सिक्योरिटी कैसे की जाती है, खुदा न खास्ता कुछ सानहा रुनुमा हो जाए जैसे हो गया था तो हमें क्या करना चाहिए। देखिए अल्हम्दुलिल्लाह हमारे स्काउट्स मौजूद हैं, सिक्योरिटी के अफराद मौजूद हैं, ठीक है, जब भी खुदा न खास्ता जैसे धमाका हुआ और ये सानहा रुनुमा हुआ, आवाम को जरूरत नहीं है कि फौरी तौर पर धमाके की जगह पे जाए, ठीक है, याद रखे इस बात को कि हर जज्बा रखने वाला इंसान चाहता है कि फौरन से रेस्क्यू करे, फौरन से अपने मोमिन की मदद करे, लेकिन देखिए अज़ान ग्रामीण दुश्मन बड़ा खबीस है, वो आप देखें कि जो कार्रवाइयां हमारी हिज़्बुल्लाह लुबनान में इसराइल के खिलाफ करती है वो ये उनसे सीखकर यहां मुसलमानों के खिलाफ कर रहे, इनकी बदबख्ती देखी कि एक छोटा सा धमाका करेंगे, जब आप जख्मियों को उठाने के लिए जाएंगे बहुत सारे लोग जमा हो जाएंगे, दूसरा एक बम रखा होगा उसको रिमोट कंट्रोल से उड़ा देंगे, ठीक है, ये बड़ा नुकसान हो सकता है हमारा, वो एक छोटा सा नुकसान था उसके सबब में आप रेस्क्यू करने गए लोगों का झंडा जमा हो गया, वो एक बहुत बड़ा नुकसान हो सकता है, ठीक है, लिहाजा जब बम धमाका खुदा खास्ता कहीं भी हो, खुदा ना करे कहीं हो, लेकिन अगर कभी ऐसा मौका आए तो हमें कुछ देर तक इंतजार करना चाहिए, अगर हमारे सिक्योरिटी के अफराद वहां पे मौजूद है, बच्चे मौजूद हैं, स्काउट्स मौजूद हैं, उनकी ड्यूटी है, उनको ट्रेनिंग दी गई है कि वो जाएं और रेस्क्यू करें, आप थोड़ा फासले पर रहिए, हाँ अगर कोई ना हो तो फिर यकीनन जवानों को जाना चाहिए और फौरी तौर पर उनको जिंदगी निकाल देनी चाहिए। दुरूद भेजे मोहम्मद वाले मोहम्मद, हसन मोहतरम हमारी बहस चल रही थी कि आया आज के इंसान को नबूवत की जरूरत है या नहीं है, अर्ज किया था कि इंसान को खुदा ने कमाल के लिए खल्क किया है, कमाल हकीकी के लिए खल्क किया है कि वो सआदत अबदी और कमाल हकीकी तक पहुंचे, और इंसान उस वक्त तक नहीं पहुंच सकता जब तक के इख्तियारी आमाल के जरिए से, इबादत के जरिए से, इताअत इलाही के जरिए से शर के रास्ते को छोड़कर खैर के रास्ते को इख्तियार करे, जलालत के रास्ते को छोड़कर हिदायत के रास्ते को इख्तियार करे, ये इख्तियारी रास्ता है। कमाल तक उस वक्त तक नहीं पहुंच सकता इंसान जब तक के इंसान इख्तियार के साथ हिदायत का रास्ता न चुन ले, तब जाने सामने। लिहाजा अब इंसान उस मकाम तक कि जो कमाल हकीकी है, सआदत अबदी है, वहां तक नहीं पहुंच सकता इख्तियार के साथ, जब दो रहा आ गया तो हमें कैसे पता चलेगा कि इनमें से खैर कौन सा है, शर कौन सा है, इसमें से कौन जहन्नुम की तरफ रास्ता जाता है, कौन सा जन्नत की तरफ रास्ता जाता है। पर उसके तक इंसान इंसानी अकल बहरहाल महदूद है, एक जगह जाके रुक जाते हैं, हमें सामने की चीजें समझ में नहीं आती। तो जो आलम मलकूत की चीजें हैं, जिसका ताल्लुक जन्नत और जहन्नुम से है, जिसका ताल्लुक बरज़ख से है, जिसका ताल्लुक कब्र से है, जिसका ताल्लुक मानवियात और रूहानियत से, रूह तो कहीं नजर नहीं आ रही, हम हवा से खमसा से रूह को नहीं महसूस कर सकते, नहीं समझ सकते, वो तो क्या करें। अब यहां पे अकल नाकारा है, अकल यहां पे काम नहीं करती, तो या अल्लाह तो मुझे सआदत देना चाहता है, तुम्हारे हकीकत तक पहुंचाना चाहता है, अकल इन रास्तों को दर्द नहीं कर सकती, एक हद तक दर्द कर सकती है, उसके बाद अकल नाकारा हो जाती है, तो या अल्लाह क्या रास्ता है जिस रास्ते के जरिए से मैं शनाख्त पैदा कर सकूं, मारिफत पैदा कर सकूं उस हकीकी रास्ते की जो कमाल तक पहुंचाता है। तो बस खुदा की आवाज आएगी, लकत अरसलना रुसुलना बिल बय्यिनात, कि हमने हर उम्मत के अंदर बय्यिनात और रोशन दलीलें देकर रसूलों को भेजा है, रसूलों को भेजा है ताकि वो तुम्हारा हाथ पकड़ के کمال حقیقی تک پہنچا دے. یہ نبی کی ضرورت. اور یہاں پر عرض کروں امام صادق علیہ السلام کسی نے پوچھا ہے فرزند رسول سے, فرزند رسول کہ انبیاء کے آنے کی کیا ضرورت ہے, انسان کافی نہیں ہے کیا, انسانی عقل کافی نہیں ہے؟ کہا دیکھو ایک چھوٹی سی دلیل دیتا ہوں. کیا دلیل ہے؟ فرمایا کہ دیکھو جب تم نے یہ مان لیا کہ تمہارا ایک خالق ہے, جب تم نے یہ مان لیا کہ وہ خالق دانا اور حکیم ہے, ٹھیک ہے, حکیم سے مراد کیا ہے؟ حکمت والا, تدبیر کرنے والا, ٹھیک ہے, جب یہ مان لیا کہ تمہارا ایک خالق ہے اور ایک حکیم ہے جو تمہیں نیستی سے ہستی میں لے کر آتا ہے, عدم سے وجود میں لے کر آتا ہے, جب تم نے یہ مان لیا اور جب تم نے یہ بھی مان لیا کہ وہ جسم نہیں ہے, نظر نہیں آتا, آپ کا اس سے رابطہ نہیں ہو سکتا, تمہاری خیر و صدا, تمہاری اچھائی اور برائی اس کے بارے میں اگر تمہارے ذہن میں کوئی سوال پیدا ہو جائے, تم چاہتے ہو کہ کمال کا راستہ طے کرو, کہاں سے پتا چلے گا کمال کا راستہ کون سا ہے, زلال کا راستہ کون سا ہے, کیسے پتا چلے گا؟ تم سوال کرنا چاہتے ہو اپنے خالق سے, کیسے سوال کرو گے؟ تم مادی اللہ مانا, اللہ جسم نہیں ہے, اللہ سے بات نہیں ہو سکتی, تو آپ کیا کرو گے؟ کہا اللہ کے لیے ضروری ہے بس اپنے مخلوق سے رابطہ برقرار کرنے کے لیے اور اپنی بات کو مخلوقات تک پہنچانے کے لیے اور مخلوقات کی سوالات کو اللہ تک اور اللہ کے جوابات کو بندوں تک پہنچانے کے لیے رسولوں کا ہونا ضروری ہے یا نہیں ہے؟ رسولوں کا ہونا ضروری ہے یا نہیں ہے؟ یہی سب سے بڑی احتیاط ہے. خدا تک کیسے پہنچ سکتے ہو تم؟ خدا سے کیسے بات کر سکتے ہو تم؟ خدا تم سے مخاطب نہیں ہوگا, وہ جسم تھوڑی ہے. اسی لیے ہم انبیاء کو بشر بنا کر بھیجا ہے, اسی لیے بشر بنا کر بھیجا ہے. بظاہر ہمارے اور آپ کتنا کھاتے اور پیتے, بظاہر ہمارے کتنا چلتے اور پھرتے, ہماری طرح انسان, ہماری طرح بشر, تاکہ کیا کرے؟ تمہیں اللہ کی, تم تک اللہ کی بات پہنچائے اور تمہاری احتیاجات اللہ کے ذریعے سے حل کر دیں. ہمارا تو یہ عقیدہ ہے کہ ولی اللہ وہ ہوتا ہے جو واسطہ فیض ہوا کرتا ہے, کائنات کا نظام نہیں ولی اللہ کے ذریعے سے چلتا ہے. مطلب علم نہیں دیتا, رزق بھی دیتا ہے, حیات بھی دیتا ہے, برکت بھی دیتا ہے, برکت اٹھا بھی لیتا ہے. یہ ساری چیزیں ولی اللہ کے ذریعے سے ہوتی ہیں. کیوں؟ اس لیے کہ حجت خدا کے بغیر یہ زمین اپنی زندگی کو رواں دواں نہیں کر سکتی. یاد رکھیے یہ ہمارا چیز ہے. بہرحال پتہ نہیں نا انبیاء کی ضرورت ہے. اور میں نے گزشتہ بحث کے اندر عرض کیا تھا کہ انبیاء کی بعثت کا مقصد کیا ہے, کیوں بھیجا گیا ہے, کیا فائدہ ہے, کیا فائدہ ہے؟ چند دو فوائد میں نے آپ کے سامنے ذکر کیے تھے. ایک, نبی تذکر کے لیے آتا ہے, نبی مذکر ہے. قرآن مجید جو قلب اچھے رسول گرامی صلی اللہ علیہ وسلم پر نازل ہوا, یہ کتاب تذکرہ ہے, یعنی یاد دہانی کرانے والا. وہ میثاق عالم زر میں آپ نے اپنے رب سے کیا تھا کہ اللہ کے علاوہ کسی کی عبادت نہ کرنی. ہم بھی آئے ہیں اس لیے تاکہ اس عہد کو یاد دلا سکیں, اس میثاق کو یاد کرا سکیں. اور کس لیے آئے تھے؟ اور آئے تھے اسوہ حسنہ بننے کے لیے. کتاب کافی نہیں, اسوہ حسنہ ہونا ضروری ہے. قرآن سامت ہونا کافی نہیں جب تک کہ قرآن ناطق نہ ہو جو اس پر عمل کرے. تم کہہ سکتے ہو کہ کتاب موجود ہے, مجھے سمجھ نہیں آ رہا, کتاب موجود ہے میں عمل نہیں کر پا رہا. کیوں سمجھ رہا ہوں؟ میڈیکل کے طالب علم یہاں بیٹھے ہوں. دیکھو کتاب میڈیکل کی موجود ہو تم پڑھ بھی لو, رٹ بھی لو, امتحان بھی دے لو, دیکھو اس طرح سے تم اس کتاب کو پریکٹیکل نہیں کر سکتے فقط مطالعہ کر کے, فقط پڑھ کے, جب تک کہ ایک تمہارا پروفیسر آ کر تمہیں آپریشن کرنا نہ سکھا دے, جب تک تمہیں پریکٹس نہ کروائے, تمہیں ہاؤس آؤٹ نہ کروائے. یہ جو بچے اور بچیاں میڈیکل کے کھڑے ہوتے ہیں اپنے پروفیسر کے ساتھ, دیکھ رہے ہوتے ہیں کہ کیا دیا پانچا کیا جا رہا ہے انسان کا, یہ ساری چیزیں سیکھ رہے ہوتے ہیں, یہ کتابوں سے سمجھ میں نہیں آتی. جب تک کہ پریکٹیکل نہ ہو, اسوہ حسنہ اسی پریکٹیکل کا تو نام ہے, توجہ نہیں سمجھ, اسوہ حسنہ اسی پریکٹیکل کا تو نام ہے. یہ جو کہا کہ لقد کان لکم فی رسول اللہ اسوہ حسنہ, کہ میرے پیغمبر کی ذات میں اے انسانوں تمہارے لیے اسوہ حسنہ ہے, اسوہ حسنہ ہے. دیکھو اگر تمہیں کتاب خدا سمجھ میں نہ آئے, اور یقیناً نہیں آئے گی, اسوہ حسنہ تمہیں سمجھائے گا جب تک کہ پریکٹیکل کر کے نہ دکھائے, عملی نمونہ نہ دکھائے, تو نہیں سمجھ پاؤ گے. تمہاری بھول ہے کہ تم کتاب سے تمسک اختیار کرو, اس کو احسانہ کو چھوڑ دو, ممکن نہیں ہے. خدا نے ہر دور میں کتاب کو بھی نازل کیا اور حاملہ نے کتاب کو بھی نازل کیا. کوئی آپ نے سنا آج تک کہ کتاب خود بخود نازل ہو گئی؟ کس پہ نازل ہو گئی؟ پہاڑ پر, پتھر پر, شجر پر, کس پر نازل ہوگی؟ آسمان پہ. بھائی نازل بھی ہوگی تو یا موسیٰ پر, یا عیسیٰ پر, یا محمد پر, اور محمد کے بعد بھی یہ سلسلہ رکے گا نہیں. حاملہ نے قرآن کو, خدا بندے عالم نے محمد کے بعد 12 محمد اور پیدا کر دیے تاکہ امت یہ نہ کہہ سکے کہ کوئی ہدایت کرنے والا نہیں. اٹھنا, بیٹھنا, کھانا, پینا, چلنا, ہر چیز سیکھو نبی سے, نبی کی سنت پر عمل کرو, نبی کے فرائض کو دیکھو, نبی کے اخلاق کو دیکھو, نبی کی فردی زندگی, انفرادی زندگی دیکھو, نبی کی اجتماعی زندگی دیکھو, نبی کی سیرت دیکھو, نبی کی جنگ دیکھو, نبی کی صلح دیکھو. جب تم نبی کے تمام پہلوؤں کو مد نظر رکھو گے, فالو کرنا آسان ہو جائے گا, آسان ہو جائے گا. خالی نسخے لکھ کے دینے سے مسئلے حل نہیں ہوتے جب تک کہ نسخوں پر عمل کرنے والا اور کروانے والا موجود ہوئے. محمد والا اسوہ حسنہ سے بے نیاز ہو سکتا ہے؟ آج کا انسان کیا نبی جیسے نذیر اور نبی جیسے بشیر سے بے نیاز ہو سکتا ہے؟ کبھی نہیں ہو سکتا. عقل انسانی آج ساری دنیا کی عقول ملا لیجیے, ساری دنیا کے سائنسدان ملا لیجیے, ساری دنیا کے ریسرچرز ملا لیجیے, سب کو ملا لیجیے, اور ہمارے امام صادق علیہ الصلوۃ والسلام आंखों में तो खोलना शुरू करो, नेचुरल बनाने के असरात को तो बयान करना शुरू करो। अजीजों, इंसानों की अकलें नेचुरल बनाने के असरात तक नहीं पहुंच सकती, कुरान मजीद के असरात तक नहीं पहुंच सकती, ये वही से ताल्लुक रखते हैं। मावरा अकल है, अकल से बालातर है। लिहाजा समझा कि आज का इंसान मोहताज है। तुमने कितने दस्तूर बना लिए, कितने आईन बना लिए, पार्लियामेंट में हर रोज बहस करते हो, आज तक कभी तुम जाम में निजाम बशरी बना सके? ऐसा निजाम जिसके अंदर कोई नक्श ना हो, जिसमें कोई ऐब ना हो, कभी बना सके हो? तुम नहीं बना सके। और अर्ज किया था कि आज तक तुमने जो भी कानून और दस्तूर और आईन बनाया है वो भी अंबिया की रिसालत से और अंबिया के आईन से लिया हुआ है। जितना आज तक इन्होंने बनाया है उसमें से भी अक्सर अंबिया की शरीयतों से लिया हुआ है। जितने भी आईन है, आज का इंसान बेन्यास नहीं हो सकता, उसे हमेशा एक उस्वा की जरूरत है, एक मुज़क्किर की जरूरत है। मसलन इस दौर जो साइंस और टेक्नोलॉजी के दौर, मादियत का दौर है, मादे को खुदा समझा जाता है, इसी गाड़ी को खुदा समझा जाता है, इसी घर को खुदा समझा जाता है, इसी जूते को खुदा समझा जाता है, इसी लिबास को, कीमती लिबास को खुदा समझा जाता है, इसी तालीम को खुदा समझा जाता है। ये जो नाम से पढ़ाई जा रही है, यही सारी मादी चीजें यही को खुदा समझा जाता है। आज तज़क्कुर की ज्यादा जरूरत है। ये चीजें इंसान की दुनिया के लिए तो ठीक है, लेकिन अगर आखिरत के लिए ना हो तो किसी काम के नहीं। कब्र में तुम्हारा तुमसे यही पूछा जाएगा पिकन हाउस में पढ़े या बल्दिया के स्कूल में पढ़े, ठीक है? ग्रेजुएशन किया, एमएससी किया, डॉक्टरेट किया, पोस्ट डॉक्टरेट किया, क्या किया, ये नहीं पूछा जाएगा। दूसरी चीजें काम आने वाली है जिसका तज़क्कुर अंबिया कर देते हैं। अलबत्ता मुखालफत नहीं है, अच्छे से अच्छा खाओ, अच्छे से अच्छा पहनो, अच्छे से अच्छे पढ़ो, सब कुछ करो, लेकिन देखो अपनी आखिरत को ना भूलो, अपनी कब्र को ना भूलो। देखो अखलाकियात का दामन हाथ से ना छोड़ो, अखदारे इलाही और अखदारे इंसानी को फरामोश ना करो, दूसरों के हुकूक पर डाके ना डालो, सब कुछ करो, कोई मसला नहीं। इस्लाम को मान्यता नहीं करता, इस्लाम मसीहियत नहीं है, इस्लाम रूहानियत का दर्श नहीं देता, इस्लाम हिंदुइज्म नहीं है, इस्लाम बुद्धिज्म नहीं है। ये जो दुनिया को तर्क करने की बात है, हमारे तो पैगंबर वो है जो बेहतरीन लिबास भी जो उस जमाने में उनके पास मैसर था पहना करते थे, खुशबू लगाया करते थे, और बहुत से जो बुनियादी काम थे इज्तिवाज करते हैं, औलादे हैं, खानदान है, अशीरा है, कबीला है, सारी चीजें जन्म भी करते हैं, सुलह भी करते हैं, सारे काम करते हैं। ये है हमारा पैगंबर दुर्गे मोहम्मद वाले मोहम्मद का। और तीसरा काम क्या है, तीसरा फायदा क्या है अंबिया के आने का, कि अगर माशरा इजाजत दे तो आदलाना हुकूमत का कायम किया जाए, आदलाना हुकूमत का कायम किया जा सके। लगत अरसलना रसूलना बिलबैना वअंजलना माहुल किताब वल मीज़ान लियकूम अन्नास बिलक़िस्त, कि हमने बेशक बतख़ीर अंबिया और रसूलों को भेजा, बयनात रोशन दलीलें देकर भेजा, क्यों देकर भेजा, ले यकूमन नासो बिल कैस, ताकि आम लोगों को ये शऊर दिया जाए कि तुम सबको एक आदलाना हुकूमत की कोशिश करनी चाहिए। दीन को सियासत से जुदा करने वालों सुनो, दीन को हुकूमत से जुदा करने वालों सुनो, और वो सियासतदान जो मकर फरेब की सियासत करके, और वो जालिम हुकुमरान जो जुल्म और डिक्टेटर اور اسلام کا نام لیتے ہیں بڑے مسلمان بنتے ہیں. وہ بادشاہت کرنے والے ظالم حکمران. قرآن کہہ رہا ہے کہ ہم نے انبیاء کو بھیجا. کیوں بھیجا؟ تاکہ لوگ عدل اور قسط اور انصاف کی حکومت کے لیے قیام کر سکے. کیسے دین کو سیاست سے جوڑا کرو؟ 1,24,000 انبیاء جس جس کو جانا موقع ملا اس نے حکومت آئی کی. بولو تو بہت کم انبیاء ہیں. کو انگوشمار میں نے اس کے ایک آپ نے دیکھا کہ حضرت سلیمان عظیم سلطنت نہ صرف انسانوں پر بلکہ جانوروں پر حیوانوں پر پرندوں کے اوپر ہواؤں کے اوپر حکومت قائم کی. افسوس کہ یہ ہمارے ملک کے اندر ہوگا اگر ہماری حکومت یہ وزارت داخلہ کا نہ ہے وزیر. اگر اس کو اللہ نے کوئی عقل دی ہوگی تو کوئی سمجھ بوجھ کے کوئی اقدامات کرتا الٹے سیدھے اقدامات کرنے کے بجائے. ایک مخصوص ٹولہ ہے کہ جو یہ کام کر رہا ہے. وہ تو سب کو معلوم ہے مخصوص ٹولہ ہے. آپ نے کون سا کمال کر دیا یہ سراغ لگا کے مخصوص ٹولہ ہے جو یہ کام کر رہا ہے. تو ٹولے کو پکڑتے کیوں نہیں؟ ایکشن کیوں نہیں لیتے؟ تمہارا اتنے جو کروڑوں اربوں روپے کا بجٹ ہے, تمہارا لاکھوں جو سیکیورٹی فورس کے ادارے ہیں تمہارے اور افراد ہیں, وہ کس کام کے لیے؟ منہ دیکھنے کے لیے؟ پکڑ بم دھماکہ ہو جائے تو اس کے بعد ہاں جی وہ کیا کیا کریں؟ ہمارے اختیار میں نہیں. ہمیشہ بے بسی کا اظہار کرو گے. تمہارا کام ہے صرف بے بسی کا اظہار کرنا کہ تم نے اگر وزارت سنبھالی ہے تو اس عہد کے ساتھ سنبھالیے کہ میں اس ملک اور اس ملت کا دفاع کروں. ساری ذمہ داری اس کی ہے. ساری ذمہ داری ان کو ذرا کی ہے, ان جیسے نئے کو ذرا. ساری ذمہ داری مرکزی حکومت اور سندھ حکومت کی ہے. بس عزیزوں اگلی بات میں آپ سے کرنا چاہتا ہوں, اپنے جوانوں سے کرنا چاہتا ہوں. میرا سلام ہو ان جوانوں پر کہ جن کی چوکنا رہنے کی وجہ سے, الرٹ رہنے کی وجہ سے الحمدللہ یہ بم دھماکہ عزیزوں خدا نہ خواستہ اگر کل یہاں پر ہوگا کتنا بڑا نقصان ہوگا. یہ ہمارے جوانوں کو سلام کرو اور شکریہ ادا کرو کہ ان کے الرٹ رہنے کی وجہ سے یہ بم دھماکہ اس طرف ہوا ہے. ورنہ مسجد اور امام بارگاہ کی حرمت کو پامال کیا جاتا ہے, سلام کی حرمت کو پامال کیا جاتا ہے. عزیز جوانوں الرٹ رہو. دیکھو کربلا کے میدان میں جب نماز ظہر ادا کی جا رہی تھی تو کچھ لوگ تھے جو امام کی ابتدا میں نماز پڑھ رہے تھے اور کچھ لوگ سیکیورٹی کر رہے تھے. آپ کہہ سکتے ہیں کہ وہ لوگ کے جو امام کے پیچھے نماز پڑھ رہے تھے ان کا درجہ زیادہ تھا ان لوگوں سے کہ جو سیکیورٹی کر رہے تھے, جنہوں نے اپنے سینے پر اور اپنے دل پر تیر کھایا حسین ابن علی کی نماز کو بچانے کے لیے, تم کہہ سکتے ہو کہ ان کا درجہ کم ہے اور جو نماز پڑھ رہے تھے ان کا درجہ زیادہ ہے؟ جو عزاداری کے اندر آ کے بیٹھے مجلس میں تم طے نہیں کر سکتے کہ اس کا درجہ زیادہ ہے, اس کو زیادہ ثواب ملے گا, اس کو زیادہ اجر ملے گا. وہ جو بیچارہ بیریئر کے باہر کھڑا ہوا سیکیورٹی کر رہا ہے یا اس کا اجر زیادہ ہے, اس کا ثواب زیادہ ہے. شاید ہم یہاں بیٹھے ہیں, ہمیں مجلس پڑھ رہا ہوں, آپ سن رہے ہیں, ہمارا وہ مقام نہ ہو جو اس شخص کا مقام ہو, اس جوان اس نوجوان کا مقام ہو جو وہاں پہ چیکنگ کر رہا ہے. کوئی فرق نہیں ہے, یہ بھی عزاداری ہے وہ بھی عزاداری ہے. سیکیورٹی کرنا عین عزاداری ہے. آپ بھی یہاں حسینیت کا علم بند کرنے کے لیے آئے ہیں, وہ سیکیورٹی ہمارے بچے جو ہیں وہ بھی حسینیت کا پرچم بلند کرنے کے لیے. تو بس یہ کہہ رہا ہوں کہ اس سیکیورٹی کے نظام کو مضبوط سے مضبوط تر کیجیے. یہ تو واقعات ہو رہے ہیں, انشاءاللہ الرٹ رہنے کی ضرورت. گورنمنٹ پر کوئی اعتبار نہ کرو, پولیس پر کوئی اعتبار نہ کرو, سیکیورٹیز کے اداروں پر کوئی اعتماد نہ کریں. اب تک ثابت کیا انہوں نے کہ ہم ملت کی سیکیورٹی نہیں کر سکتے, ثابت کر دیا, ہمارے خود قبول کرتے. آپ اسے میٹنگز کر کے دیکھ لیں, بےچارے لاچار ہو کے بیٹھ جاتے کہ بھائی ہمارے خلاف تو خود کچھ حملے ہو رہے ہیں, کیا کرتے ہیں؟ سراحت کے ساتھ کہتے ہیں, وہ آپ کیا کریں؟ آپ انتظار کرتے ہیں, کس کا انتظار کریں گے؟ کب تک انتظار کریں گے؟ کیوں رنچولی جیسی جگہ پر ایک گاڑی باہر سے داخل ہوتی ہے, امام بارگاہ تک پہنچ جاتی ہے, کوئی روکنے والا نہیں, کوئی پوچھنے والا نہیں, کوئی چیکنگ کرنے والا نہیں. رنچولی کے جوانوں کو کیا ہو گیا؟ کہاں مصروف ہو جوانوں کو؟ کس چیز میں مشغول ہو تم لوگ؟ سیکیورٹی کرنا تمہاری ذمہ داری نہیں ہے, اس شیعہ نشین محلے کی سیکیورٹی کرنا تمہاری ذمہ داری نہیں ہے, اس اسدالی کی حفاظت کرنا تمہاری ذمہ داری نہیں ہے, اس امام بارگاہ اور مسجد کی سیکیورٹی کرنا تمہاری ذمہ داری نہیں ہے. پھر کس سے توقع کرو گے؟ کون آئے گا؟ کوئی باہر سے آئے گا؟ کوئی ہے شیعہ سے تمہارا دفاع کرے گا؟ پتہ نہیں کس کا انتظار کر رہا. خود والنٹیئرنگ بسیطی انداز سے آگے بڑھو, جاؤ ایران جا کر دیکھو, لبنان جا کر دیکھو, دیگر ممالک میں جا کر دیکھو. شیعہ جوان جو کر جو سیکیورٹی گروہوں کے ساتھ آگے بڑھ بڑھ کر شریک ہوتے ہیں کہ ہم سیکیورٹی کریں گے, ہم دفاع کریں گے, تب ہم محفوظ ہیں بہت ساری مصیبتوں سے, دشمنوں کے وار سے. آپ غافل ہو جائیں گے, دشمن کو تاج پہ بیٹھا ہوا, غافل لوگوں پر حملہ ہوتا ہے. اگر آپ الرٹ رہیں گے تو یہ نقصان نہیں ہوگا, یہ کم سے کم نقصان ہوگا. تم بھی محمد والے محترم ہمیں ہوشیار رہنے کی ضرورت ہے. کل سنا یہ ہے کہ جو شخص آیا ملعون یزیدی, یزید کا فرزند, جب یہاں پر آیا ہے تو کالے کپڑے پہن کر آیا, ہوشیار رہنے کی ضرورت ہے. جو کالے کپڑے پہن کر آئے ہمیں اعتماد نہیں کرنا چاہیے, جو انگلیاں پہن کر آئے ہمیں اعتماد نہیں کرنا چاہیے. ان سے ایک التماس, دس فرستہ التماس کر. لیکن جب آپ کی سیکیورٹی ہو رہی ہے نا تو آپ کی پیشانی پہ بل نہیں پڑنا چاہیے, بلکہ وہ بچہ جو آپ کو چیک کر رہا ہے اس کا ہاتھ چومنا چاہیے آپ کو. ہمارے مومن بڑے جلدی ناراض ہو جاتے ہیں, بھائی ہم تو بڑے مومن ہیں. آپ مومن ہیں, مومنیت کا تقاضا یہ ہے کہ سیکیورٹی بھرپور ہونی چاہیے. میں تو اپنے بارے میں کہتا ہوں کہ دیکھو اگر میں بھی آؤں, ہمارا رکھ کر بھی آؤں, اور اگر آپ مجھے نہیں پہچانتے ہو میری چیکنگ کرو, اگر پہچانتے ہو تو اور بات, لیکن اگر نہیں پہچانتے, میں کسی نئے علاقے میں ابا پہن کے چلا گیا, شیعہ علاقہ ہے, سیکیورٹی کرو, چیک کرو, امان اتار کے دیکھو, دیکھو ادھر کیا ہے. ایران میں ایسے ہوتا ہے, آپ دیکھیں ایران میں اتنے بم دھماکے ہوئے, اتنے لوگ شہید ہوئے, اور علماء کے بھیس میں لوگ آنے لگے. ادھر تو علماء بھی ماشاء اللہ بہت زیادہ ہوتے ہیں, لہٰذا امان اتار ہوتے ہیں, چیک ہوتے ہیں. علماء بھی خوش دلی کے ساتھ آگے بڑھتے ہیں, چیکنگ کرواتے ہیں, کوئی بات نہیں. کیا اگر کوئی کسی کو نہیں جانتا, چیکنگ ہو جائے, اگر آپ کو جانتے ہیں تو ٹھیک ہے, کوئی مسئلہ نہیں, جانے دیں اس کو. ادھر بھیجے محمد والے بس ہزار محترم, آج یہ مجلس اس پیغام کے ساتھ اپنے آخری مراحل تک پہنچے, اور ان شاء اللہ مطالب ہم کل عرض کریں گے. نبوت ایک ایسا مسئلہ ہے کہ آج کا انسان اس سے بے نیاز نہیں ہو سکتا. وحی کی ضرورت, نبی کی ضرورت ہر دور کے انسان کو, ہر دور کے انسان. اور نبوت کے ازلی دشمن ہمیشہ سے انسانیت کے دشمن رہے. اور یہ آپ دیکھیں گے ایک ازلی جنگ چلی آ رہی ہے حق و باطل کی. الحمدللہ کہ ہم کس کے وارث ہیں؟ ہم اس کے وارث ہیں جو خود انبیاء کا وارث تھا, یعنی حسین ابن علی. السلام علیک یا آدم وارث, السلام علیک یا وارث آدم صفت اللہ, و موسیٰ نبی اللہ, و عیسیٰ روح اللہ. ٹھیک ہے, حسین وارث انبیاء ہے, और हम उस हुसैन के मानने वाले, उसके कैंप से ताल्लुक है, और जो हुसैन का मुद्दे मुबारक था वो तमाम अंबिया का मुद्दे मुबारक है। और जो आज हुसैन इब्ने अली के इन आजादारों के मुद्दे मुबारक है वो तमाम अंबिया का मुनकर और तमाम अंबिया का दुश्मन है। हजरत फकत अल्हम्दुलिल्लाह हम उस कैंप से ताल्लुक है, और करबला के मैदान में ऐसे दो कस्म के मनाजर नजर आए, एक अंबिया के हामी, एक अंबिया और रिसालत के दुश्मन। किसी नबी को नहीं मानते, किसी नबी की सुन्नत को नहीं मानते, किसी नबी के आईन को नहीं मानते, सारी अकदार को पामाल करने वाले, तमाम अखलाकियात से गुजर जाने वाले, किसी उसूल को कबूल ना करने वाले। और दूसरी तरफ करबला वाले वो हुसैन अपने दुश्मन को भी पानी पिलाता हुआ नजर आ रहा है। हुसैन के जब खोर का लश्कर प्यासा चला रहा है, घोड़ों की जुबानें हलक से बाहर, होल का लश्कर 1000 का लश्कर आ चुका, 1000 होल सत्ता साल आ रहा, और अजीब आलम है, होल के सिपाही मरने के नजदीक है। मरने के उसे जानते हैं कि होल क्यों आया। सबसे पहले अपने साथियों को कहा, बस अली अकबर बनी हाशिम के शेरों जाओ उनको सैरा करो, या हुसैन आपको तो खुद इस पानी की जरूरत है, करबला का मार का भी लड़ना, इस सैरा में आपको कहां पानी मिलेगा। हुसैन जानते हैं बाबा 1000 अफराद को पानी पिलाना, और न सिर्फ उनको पानी पिलाना बल्कि उनके जानवरों को भी पानी पिलाना, यह है अवतार, यह है अवतार, यह है वैल्यूज है अल्लाह। और देखिए याद रखिए, हुसैन ने जतलाया नहीं कि मैंने तुम्हें पानी पिलाया था और तुम मेरी तजाम फरस को थाम रहे, तुम मेरा रास्ता रोक रहे। हुसैन ने नहीं जतलाया कि मैंने तुम्हें पानी पिलाया, ये है अखलाक, ये है वैल्यूज। ये शख्स है अली इब्ने नौमान, उसके बारे में मकातिल ने लिखा कि होर के लश्कर में वो कहता है कि लोगों को बारी बारी पानी पिलाया जा रहा था, मेरा नंबर सबसे आखिर में था, मेरी कैफियत ऐसी थी कि मुझे यकीन था कि जब मेरी बारी आएगी तो मैं मर चुका हूं, हालत खराब था, उसके जानवर की भी हालत खराब था, वो नौकरी के आलम में था कि बस आखिरी सांसें। कहा जब मेरी ये हालत हुई कि मैं बिल्कुल मरने के नजदीक आ गया और मुझे यकीन हो गया था मैं मर जाऊंगा, तो मैंने देखा कि फर्जंद रसूल हुसैन इब्ने अली एक दफा अपनी जगह से खड़े होते हैं और दौड़ते हुए मेरे पास मशीरा लेकर आते हैं और अपने चुल्लू में पानी भरकर मुझे खूब सैलाब कर देते हैं, मेरी जिंदगी मुझे लौटा देते हैं, उसके बाद मेरे जानवर को पानी पिलाना शुरू करते हैं। अल्लाह अकबर, हुसैन आप नहीं जानते ये आपका रास्ता रोकने के लिए आए हैं, अरे ये यजीदी लश्कर से आए हैं, लेकिन हुसैन फर्जंद है फातिमा का, ये हुसैन फर्जंद है अली इब्न अबी तालिब का, ये अकदार का अहिया करने वाला, ये है हुसैनी किरदार, मुस्तकबिल के मानने वाले। बस अजीजों, हुर का लश्कर दवा दवा है हुसैन के साथ साथ। और फिर वो वक्त भी आया कि जब हुसैन की लजाम फरस के ऊपर एक दफा जब हुर ने हाथ डाल दिया और घोड़े को रोक लिया, तो एक दफा हुसैन ने अजीब जुमला कहा, सकलत का उम्मो के हुर तेरी माँ तेरे सोग में बैठे। अल्लाह हजरत, जानते हो कि जुमला क्यों कहा? हुसैन होर को हिदायत देना चाहते थे, कि जब मैं इसकी माँ का नाम लूंगा इसको मेरी माँ की कदर और कीमत का पता चलेगा। बस यहाँ हुसैन ने कहा कि तेरी माँ तेरे शोक में बैठे हुर को एक दफा हुर लरस जाता है, एक दफा कहता है हुसैन आपने तो मेरी माँ का नाम ले दिया लेकिन मैं फातिमा पर दुरूद सलाम के अलावा कुछ नहीं भेज सकता। ये हुसैन ने मोहब्बत का एक तीर, मारिफत का एक तीर उसके दिल में पैवस दिया है। अल्लाह मोहब्बत का एक तीर, मारिफत का एक तीर उसके दिल में पैवस किया। और ये वक्त गुजर रहा है, गुजरते 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 अब वो वक्त भी आ गया कि जब शब आशूरा आ गया के गानों से अल्लाह की सदाएं टकरा रही हैं, बच्चों के रोने की आवाजें आ रही हैं, और कभी दाएं जाता है कभी बाएं जाता है, मुसलसल टहल रहा है मुसलसल चल रहा है, परेशान है बदन कांप रहा है। कोई शख्स आया अगर खुद से मुखातिब हुआ हो, अगर कोई मुझसे पूछता कि कूफे का सबसे बहादुर इंसान कौन है, तैयबुल में तेरा नाम लेता। लेकिन अजीब बात है आज की रात में तू ऐसे लड़ रहा है जैसे तू बहुत ही बुजदिल इंसान है। अरे सामने 72 का लश्कर है उनसे क्या डरना। तो उन्होंने कहा कि तू नहीं जानता 72 के लश्कर का खौफ नहीं है मुझे जहन्नुम का खौफ है। जहन्नुम का खौफ मैं जन्नत और जहन्नम के दरमियान खुद को पा रहा हूं, फैसला नहीं कर पा रहा कि किस तरफ जाऊं, एक तरफ हुसैन एक तरफ सुल्तान यजीद किसका साथ है। बस अजीजों बहुत गुजरता चला जा रहा। एक दफा उमर साहब के पास आए, उमर साहब से कहा कि हमारे साथ तुम वाकई जंग करना चाहते हो हुसैन से, हुसैन को जानते हो कौन है, हुसैन फर्जंद रसूल है नवासे रसूल हैं अली और बतून के बेटे हैं। कहा हां जानता हूं और कल ऐसी जंग होगी कि हाथ कट कट के गिरेंगे सर कलम होंगे कल खून की नदियां बह जाएंगी। अल्लाह और बहुत को यकीन हो गया कि यह मामला बहुत संजीदा है बहुत संजीदा। अब जब संजीदगी का अंदाजा हुआ एक दफा होर के अंदर एक इंकलाब पैदा हुआ कि वो हुसैन जिसने मुझे सैराब किया मेरे घोड़ों को और मेरे जानवरों को सैराब किया आज हुसैन के बच्चे बिलक रहे हैं अल्लाह की सलाहें बुलंद हो रही है मैं कितना पस्त हो गया। बस होर के अंदर एक इंकलाब आया, वो तीर जो हुसैन ने मोहब्बत का चलाया था ना वो उस तीर ने अपना काम कर दिखाया। बस एक दफा इरादा किया कि मैं तौबा करता हूँ अपने गुनाह से, अब हुसैन के खैमे की तरफ रवाना होना चाहता है। चल कदम गया था क्या देखता है पीछे कोई आहट की आवाज आई, पीछे मुड़ के देखा तो जवान बेटा चला रहा है। जवान बेटा बाप से पूछता है बाबा कहाँ चले, कहा जहन्नम से बहिश्त की तरफ जा रहा हूँ। तौबा की मैंने, मैं यजीद का साथ नहीं दूंगा मैं हुसैन का साथ दूंगा। एक दफा हाथ जोड़ लिए बाबा आप बहिश्त की तरफ जा रहे हैं मुझे अपने साथ क्यों नहीं लेके जाते। और उन्होंने कहा खुश आमदेद बेटा मैं तो तेरा इंतजार कर रहा था। बस अब बाप और बेटे दोनों हुसैन की तरफ चले, इस अंदाज से चले कि हुर के हाथ पसे कुश्त बंधे हुए हैं, जरा उल्टी की हुई है, आंखों पे पट्टी है, नंगे पांव। एक दफा हुसैन की तरफ चला कि कोई ये गुमान न करे कि वो हुसैन से जंग करने के लिए आ रहा है। अब जो गर्द गुबार उड़ा दूर से लोगों ने देखा, कहा मौला कोई आ रहा है। हुसैन ने कहा अब्बास जाओ ये कोई और नहीं, अरे ये हमारा मेहमान हो रहा है, हमारा मेहमान हो रहा है, जाओ हुर का इस्तकबाल करो। बस हुर को सारे अस्हाब बनी हाशिम के शेर अपने दर्जे में लेकर हुसैन की खिदमत में आए। बस हुसैन की खिदमत में पहुंचकर एक दफा हुर ने अपने सर को अपने मौला के कदमों में रख दिया, कहा मौला बड़ा गुनहगार हूं, सबसे पहले मैंने आपका रास्ता रोका था, आज मैंने आपको इस मुसीबत से दो चार किया, मौला उस वक्त तक सर न उठाऊंगा जब तक आप मुझे बख्श न दें। जब तक आप मुझे बस नहीं देंगे उस वक्त तक सर नहीं उठाऊंगा। बस मेरा मौला जो करीम बड़े करीम है, मौला हम गुनाहगार हैं, इस मजलिस से आपसे कह रहे मौला हमें भी हुर की तरह हमारे वजूद में भी इंसाफ ले आइए, हम भी हुर बनना चाहते हैं, हमें भी उस तरह से शहादत चाहिए मौला जिस तरह से हुर को आपने अदा की। बस हुर को एक दफा खड़ा किया, अपने गले से लगाया, कहा और मैंने भी तुझे माफ किया, मेरे अल्लाह ने भी तुझे माफ किया। कहा मौला मैंने सबसे पहले आपका रास्ता रोका था, अब सबसे पहले मैं जान देना चाहता हूँ। मौला ने कहा और तू मेरा मेहमान है, अरे मैं तेरी कोई खिदमत भी नहीं कर सकता, अरे 3 दिन से हमारे बच्चों के पास ना खाना है ना पानी है, कैसे तेरी खिदमत करूँ, और अब तू मौत की तमन्ना कर रहा है। और ने कहा मैं मरना चाहता हूँ, लेकिन मरने से पहले मैं अपने जवान बेटे को मरना देखना चाहता हूँ, पहले मेरा बेटा जाएगा उसके बाद मैं जाऊंगा। एक दफा हुसैन ने कहा आज तो कत्ल होने का दिन है, शहीद होने का दिन है, आज तो कुर्बानियों का दिन है, जाओ मैंने इजाजत दी। अब हुर का बेटा तैयार हो रहा है, रस्म लिबास का रस्म जो है तैयार कर रहा है, शमशीर हमारी करता है, और उसके बाद मैदान जंग में जाता है। अल्लाह अकबर, एक दफा जंग शुरू होती है, तीर तलवार की बारिश, नैजों की बारिश, एक दफा ये जवान अपने घोड़े से जमीन पर आता है, एक आवाज बुलंद करता है, या अबताह अदरकनी, ऐ मेरे बाबा मेरी खबर लो, मेरी आखिरी ज़ियारत कर लो। एक दफा हुर जवान बेटे की आवाज सुनता है, तड़प जाता है, हुर बड़ा बहादुर है, लेकिन जवान बेटा है ना, जवान बेटे की आवाज आई, हुर से बर्दाश्त ना हुआ, खड़ा हुआ कमर थाम के एक दफा लपक कर अपने बेटे के पास जाना चाहता है। हुसैन ने आवाज दी, अरे अबुल फजल अब्बास उठाया।